بسم اللہ الرحمن الرحیم، پروگرام گفتگو کے ساتھ نعیم بلوچ آپ کی خدمت میں حاضر ہے۔ جیسا کہ آپ کو معلوم ہے کہ اس پروگرام میں ہم مختلف دینی موضوعات پر گفتگو کرتے ہیں، اور اس پروگرام میں محمد رفیع مفتی صاحب ہمارے ساتھ ہوتے ہیں اور وہ ان موضوعات پر اپنی ماہرانہ رائے دیتے ہیں۔ پروگرام کا آغاز کرتے ہیں۔ رفیع صاحب، پہلا سوال جو آج میں آپ سے کروں گا وہ اس مشہور حدیث کے حوالے سے ہے جس میں حضرت محمد صلی اللہ علیہ وآلہ وسلم سے منسوب ہے کہ من قال لا الہ الا اللہ فداخل جنہ۔ پہلے تو آپ یہ ہمیں فرمائیں کہ اس حدیث کی اتھینٹیسٹی کیا ہے، اور صحیح ہے کن کن کتابوں میں اس کا متن آیا ہے یا اس کا مفہوم دوسری جگہ آیا ہے، پہلے اس حوالے سے فرمائیے۔
بسم اللہ الرحمن الرحیم۔ یہ حدیث جو آپ نے بیان کی ہے، من قال لا الہ الا اللہ دخل الجنہ، یہ حدیث صحیح ابن حبان کی حدیث ہے۔ اس کے علاوہ بھی یہ مضمون اور جگہوں پر بھی آیا ہے اور مختلف پہلوؤں سے آیا ہے۔ یہ مضمون اپنے درایتاً بھی درست ہے اور روایتاً بھی درست ہے۔ اس کی صحت پر کوئی ایسا اعتراض نہیں ہے کہ جس کے نتیجے میں اس کو کنسیڈریبل نہ بنایا جائے یا اس کو یعنی اگنور کیا جائے۔ یہ ایک بہت اہم نقطے کو واضح کرتی ہے، دین کے بنیادی ایک حقیقت کو یہ نمایاں کرتی ہے۔
اچھا، اس کے حوالے سے سب سے پہلا سوال جو ذہنوں میں آتا ہے وہ یہ ہے کہ اس وقت دنیا میں کچھ 125 کے قریب مسلمان ہیں، تو بادی النظر میں اس حدیث کا مفہوم یہ ہے کہ وہ سارے جنتی ہیں، کیونکہ وہ کہتے ہیں لا الہ الا اللہ محمد رسول اللہ، وہ کہتے ہیں، تو کیا یہی اس حدیث کا مطلب لینا درست ہے؟
عموماً انسانوں نے یہی لیا ہے، عام طور پر مسلمانوں کے ہاں اس کا یہی مفہوم پایا جاتا ہے کہ جس نے لا الہ الا اللہ کے الفاظ بول دیے پیدائشی مسلمان ہے، یا بعد میں مسلمان ہوا ہے تو جب اس نے یہ الفاظ بول دیے ہیں تو اب جنت اس کا مقدر لازماً ہے۔ اس میں تو کچھ بحث کرتے ہیں کہ وہ جنت میں فوراً داخل ہوگا یا کچھ عرصے بعد داخل ہوگا، کوئی گناہوں کی سزا پا کر داخل ہوگا یا کس طرح ہوگا، یہ ایک الگ بات ہے۔ لیکن یہ لوگ ایسے ہی لیتے ہیں کہ جتنے بھی مسلمان ہیں وہ جنتی ہیں، اور جو غیر مسلم ہیں جنہوں نے یہ نہیں کہا ان کی جنت کے حوالے سے کوئی یقینی بات ہمارے علم میں نہیں ہے، قرآن و حدیث میں بیان نہیں ہے، بلکہ اس کے الٹ ہے کہ جو کافر ہے وہ دوزخ میں جائیں گے، جو منافق ہیں وہ دوزخ میں ہوں گے، اس طرح کی آیات بھی موجود ہیں۔ لیکن یہ ہے کہ سمجھا تو اس سے یہی جاتا ہے۔
تو سوال میں دوبارہ آپ سے اس حوالے سے پوچھوں گا کہ محض ایک چیز کو کہہ دینا یہ کافی ہوتا ہے؟ یعنی کہ چلیں، حضور صلی اللہ علیہ وسلم کے دور میں تو ایک دین کو یا ایک فکر کو ترک کر کے آپ نے اسلام قبول کیا، لیکن آج تو پیدائشی مسلمان ہیں، انہوں نے کلمے کو وراثت میں پایا ہے، تو اس حوالے سے محض اس کا کہہ دینا ہی جنت کے حصول کے لیے کافی ہے، جبکہ دوسرے لوگوں کا کیا قصور ہے جو پیدا نہیں ہوئے مسلمان گھر میں؟
صحیح ہے، یہ ایک اہم بات ہے۔ اصل بات یہ ہے کہ کالا کا معنی تو کہنا ہی ہوتا ہے، کہنے سے مراد ایک میننگ فل کہنا ہے اور ایک محض زبان سے کہنا ہے، جسے ہم پنجابی میں کہتے ہیں کاروائی ڈالنا، کہ دل میں کوئی ارادہ نہیں، نیت نہیں، بس ایک جملہ ایک بات ہے جو کر دی ہے، اس کی سچائی ہمارے دل میں نہیں ہے۔ یہ بات نبی صلی اللہ علیہ وسلم کے زبان سے توقع نہیں کی جا سکتی کہ آپ نے اس طرح کا پیغام لے کے آئے تھے کہ بھئی یہ کلمہ کہہ دو، چاہے عمل کرو چاہے نہ کرو، اس کا کوئی مطلب سمجھو نہ سمجھو، تم بس بیان کر دو اس طرح تو جنت میں جاؤ گے۔ اس کا تصور بھی نہیں کیا جا سکتا کہ نبی نے یہ بات اس طرح سے کی ہو، یہ تو میننگ فل بات ہی ہوگی، اور میننگ فل بات کے لیے بھی کالا ہی کے لفظ آئیں گے کہ جس نے یہ بات کہہ دی۔ اچھا، یہ حدیث جب دوسری جگہوں پر آتی ہے نا، جہاں یہ الفاظ تھوڑی سی تفصیل میں ہیں، اس میں جو ہے من قلب ہی کے الفاظ آتے ہیں یا من نفس ہی کے الفاظ آتے ہیں کہ جس نے قال لا، یعنی من قال لا الہ الا اللہ من نفس ہی، اپنے جی سے کہا، یا من قلب ہی، اپنے دل سے کہا،
یعنی پوری سنجیدگی کے ساتھ،
بالکل پوری سنجیدگی سے کہا۔ ان کے نزدیک یہ جملہ ایک میننگ فل جملہ تھا۔ ظاہر ہے اس کے بعد کیا اس کے مطلب بنے گا کہ میں خدا کو کے علاوہ کسی کو الہ نہیں مانتا، اور جب الہ مان لیا، اس کو اپنا رب مان لیا، آقا مان لیا، وہ میرا خدا ہے، تو میں پھر اس کا بندہ بن کر رہوں گا. یہ لازمی تقاضا ہے. جیسے ہم نے کسی کو جب باپ کہا تو اس کا مطلب ہم بیٹے ہو گئے, یعنی کہ بیٹا ہی باپ کو باپ کہے گا نا, حقیقتاً تو ایسے ہی ہوگا. تو خدا کو جب خدا ماننا تو پھر آپ بندگی جگہ پر کھڑے ہو گئے. بندگی جگہ پر کھڑے ہو گئے تو بندگی آپ کا عمل ہے. وہ بندگی, خدا کی بندگی, یہ وہ عمل ہے جس کو آپ نے اختیار کرنے کا ارادہ سچے دل سے کر لیا. یہ اس کا مفہوم ہے کہ جس نے سچے دل سے ایسا کہہ دیا وہ جنت میں جائے گا.
ٹھیک ہے, لیکن قرآن مجید میں مثلا سورہ عنکبوت میں یہ اللہ تعالیٰ فرماتے ہیں کہ جی آپ کا محض کہہ دینا کافی نہیں ہے.
ٹھیک, بالکل صحیح ہے.
تو اس حوالے سے کوئی نامکمل پیغام نہیں ہے اس حدیث میں بظاہر؟
ہاں, سورہ عنکبوت میں جو مضمون ہے نا وہ تو اس طرح سے ہے کہ لوگ محض یہ کہہ دیں گے کہ ہم ایمان لائے, اس کی بنا پر وہ جنت میں چلے جائیں گے اور ان کی آزمائش نہیں ہوگی. کیا ایسا ہے؟ تو بتایا گیا کہ نہیں, ایسا نہیں ہے. وہ آزمائے جائیں گے, لازماً آزمائے جائیں گے. آزمائے جانے سے کیا فرق پڑتا ہے؟ حقیقت کھلتی ہے بندے کی, یعنی کہ جب اس حوالے سے آزمائش آئے گی تو ان کے دل کی جو اندر کی بات ہے وہ سامنے آ جائے گی. ہم پر یا انسان پر آنے والی آزمائشیں اس کا باطن کھول کر رکھ دیتی ہیں. تو یہ جو باطن کا کھل جانا ہے, اس میں اگر کلمے کے اثرات ہوں گے, کلمہ پایا جاتا ہوگا کہ یہ بندہ تو ہر حال میں صرف اللہ ہی کو اپنا الہ مانتا ہے, صرف اللہ ہی کو اپنا خدا مانتا ہے, صرف اسی کا تابع فرمان ہے, اس کے مقابل میں کسی ذات کو کوئی اہمیت نہیں دیتا, یعنی مقابل میں اہمیت نہیں دیتا, اس کے تحت تو ٹھیک ہے, یعنی کہ اس کے اذن کے ساتھ, اس کے حکموں کے مطابق. تو اگر یہ ایسا ہے تو پھر وہ سچا مسلمان ہے. تو آزمائشیں کھول دیں گے. سورہ عنکبوت میں یہی چیز کہی گئی ہے کہ بھئی یہ جانا جائے گا کہ تم نے جو ایمان کی بات کہی ہے وہ سچے دل سے کہی ہے کہ نہیں کہی. گویا کہ یہ آیت من قال لا الہ الا اللہ کی حقیقت کو واضح کر رہی ہے کہ جس نے یہ کلمہ کہا سچے دل سے اور آزمائشوں میں پورا اترا. کیونکہ آزمائشوں نے کچھ بھی نہیں کرنا, سچائی کھولنی ہے. یعنی آزمائشیں جب انسان پر حالات سخت ہوتے ہیں تو اس کے اندر کی بات سامنے آ جاتی ہے, سچائی کھل جاتی ہے, اس کے اپنے اوپر بھی کھل جاتی ہے اور ماحول میں بھی کھل جاتی ہے.
یہ جو آپ نے اب مطلب بیان کیا ہے, اگر میں اس کا صحیح مطلب سمجھاؤں تو لگتا یہ ہے کہ آپ ایک دوسرے پہلو سے یہ فرمانا چاہ رہے ہیں کہ جس نے لا الہ الا اللہ کہہ دیا اور اس کے بعد اس کے تقاضے پورے نہیں کیے, وہ گناہوں کی زندگی میں لتھڑا رہا, نیک اعمال بھی نہیں کیے, تو پھر اس کا محض کہہ دینا کافی نہیں ہے, جنت میں داخلے کی ٹکٹ نہیں
ہے. ہاں نہیں ہے, بالکل ٹھیک بات ہے, ایسے ہی اس کا مطلب ہے. لیکن اس میں ایک چیز کا ضرور خیال رکھ لینا چاہیے کہ ایسا ہو سکتا ہے کہ کلمہ کہنے والا گناہوں میں پڑ جائے لیکن وہ توبہ لازماً کرے گا, پلٹے گا ضرور. اگر اسے پلٹنے کا خیال بھی نہیں آیا تو اس کا مطلب وہ کلمے کی زندگی نہیں اپنائے ہوئے, یعنی خدا کو اپنا سچا الہ نہیں مان رہا. تو جب وہ نہیں مان رہا تو پھر وہ اس کے نتائج بھی نہیں پائے گا, یعنی داخل الجنہ والا پہلو پھر اس سے متعلق نہیں رہے گا. وہ تو تبھی متعلق ہو سکتا ہے کہ اگر ہم سچے دل سے کہا اور اس کے تقاضے پورے کیے. نیکی اور خیر جو ہے یہ خدا پر ایمان لانے کے تقاضے ہیں, اصلاً تقاضے ہی اس کے ہیں. اس کے بغیر جو ہے اگر انسان نیکی اور خیر کے کچھ کام کر رہا ہے اور خدا پر ایمان نہیں رکھتا تو کوئی مفادات ہیں, اس دنیا کی کوئی پہلو ہیں جس سے وہ اس نے اپنے آپ متعلق کیا ہے اور وہ پہلو اس کے لیے باعث بن رہے ہیں ان اچھے کاموں کا. یہاں پر یہ کہا گیا کہ ایمان جو ہے نا وہی ہے جس سے خیر پھوٹے گا تو بامانی ہوگا. تو اگر ایمان کھوکھلا ہے, زبانی کہا گیا ہے, تو ظاہر اس سے کوئی خیر نہیں پھوٹے.
اچھا, بڑا ایک نازک پہلو کی طرف آپ نے یہاں پر توجہ دلائی ہے کہ بہت سارے لوگ ہوتے ہیں ایمان نہیں رکھتے لیکن اپنی اجتماعی زندگی میں, انفرادی زندگی میں وہ بڑے خیر کے کام کرتے ہیں. تو ان کا جو خیر ہے, ان کی جو نیکی ہے, ایمان وہ نہیں رکھتے, نیکی کا کام کرتے ہیں, تو ان کی نیکی کو اللہ تعالیٰ کیا ضائع کر دے گا؟
یہ اپنی جگہ پہ ایک پورا ٹاپک ہے کہ جس پر انشاءاللہ اگر کوئی موقع ہوا تو تفصیل سے بات کریں گے. مختصراً میں اس کے حوالے سے یہ کہوں گا کہ اصل میں ہم جو بھی کام کرتے ہیں بغیر وجہ کے نہیں کر سکتے, ایسا ہو ہی نہیں سکتا. انسان اپنے مفاد سے بالا نہیں ہو سکتا. ایمان والا اگر کوئی خیر کا کام کرتا ہے تو خدا سے اس خیر کا अजर चारा होता है, क्योंकि खैर का काम करना जिसे नेकी कहते हैं वो आपको कुछ मुशक्क़त में डालता है, कुछ मेहनत में डालता है, किसी आजमाइश में भी डाल सकता है। आप पर ऐसे तंग और मुश्किल हालात आ सकते हैं जिनके नतीजे में आप ये सोचने पर मजबूर हो जाएं कि क्या मुझे ये जारी रखना है कि नहीं रखना, मुझे क्या फ़ायदा हुआ। खुदा पर ईमान वाला कहेगा कि यह मेरे खुदा का हुक्म है, मैंने माना, वो मुझसे उसने मुझसे अजर का वादा किया है। जो खुदा के लिए ये नहीं कर रहा वो भी फितरत तो एक ही है इंसान की, असूल एक ही है, तो वो भी किसी न किसी मफाद, किसी न किसी फ़ायदे के लिए कर रहा है, क्योंकि इंसान इससे तो बाला हो ही नहीं सकता। तो वो फ़ायदा फिर कोई दुनिया भी होगा, जैसे हो सकते हैं बहुत से, कि मैं, मेरा जी चाहता है कि लोग मुझे अच्छा कहें, सब मुझे अच्छा कहें, तो मैं अपने आप को एक अच्छा कहलवाने के लिए अपनी सोसाइटी में एक अच्छा नाम, कोई भी मेरा मतलब है, हो सकती है वजह, ज़रूरी नहीं कि ये अल्फाज ही हों कि वो वजह बन रही है उस खैर के काम की। तो वो वजह अगर बन रही है तो दुनिया में वो मुफाद फिर वो पालेगा, अगर उसके मुकद्दर में हुआ, खुदा के हम खाली हाथ जाएगा, क्योंकि ये खुदा के लिए उसने काम किया ही नहीं जी। ये काम तो उसने उस फ़ायदे के लिए किया जो फ़ायदा उस दुनिया में हासिल करना चाहता था। ये बुनियादी फ़र्क है
जी। रफ़ी साहब, आप जैसे इमाल को, नेक इमाल को इसमें इतना ज़्यादा फोकस कर रहे हैं और कह रहे हैं उसके बगैर कुछ नहीं, तो वैसे जहन में आती ही बात कि बयान क्यों नहीं कर दी गई।
ठीक बात, असल में बात यह है कि कुरान मजीद की आयात हो या अहदीस हो, या जो समझ लें कि इंसान की अपनी आम जुबान जो बोलता है उसमें, ये इसलूब नहीं होता कि हर जगह असूली और कानूनी तौर पर पूरी बातें बयान की जाएं। ठीक है ना, कहीं तकाजा जो है वो ज़ेर बहस आ जाता है, कहीं जो बुनियाद है, जो वजह है वो ज़ेर बहस आ जाती है। ईमान जड़ है, आमाल इससे निकलने वाली शाखें हैं, यानी इससे फूटने वाली शाखें। अगर आमाल नहीं फूटते तो इसका मतलब कि ईमान जो है मुर्दा है। आमाल इतने लाजिम हैं ईमान के साथ, लेकिन कुरान मजीद ईमान का ज़िक्र भी कर देगा और ईमान के साथ आम तौर पर अमाल का ज़िक्र भी कर देगा। इसी तरह यहाँ जो कहा गया है वो ये देखना है कि कहने वाला जो है वो कौन है और किस फिज़ा में कह रहा है। उस फिज़ा में शिर्क का गलबा था
जी।
और वो कहते हैं कि इनकार शिर्क करो और तौहीद का इकरार करो
जी।
तो जन्नत में दाखिल हो जाओगे। वहाँ पर शिर्क का इनकार और तौहीद का इकरार जो है, ये बड़ी एक मीनिंगफुल बात थी जो बिल्कुल मुखालिफ थी माहौल के। तो उससे तकादे तो पहले ही कदम पर सामने आ जाते थे। तो इस लिहाज से ये ज़रूरी नहीं कि हर जगह उनको बयान भी किया जाए, लेकिन बयान किया जाता भी है,
जैसे सूरह असर में।
जी बिल्कुल, मैं जैसे इस हदीस में ये नहीं बयान किया गया कि सूरह असर में तो खैर तफसीली तौर पर बुनियादी लाजमी चीज़ों का पूरा जिक्र कर दिया गया, यानी उस पर किसी इजाफे की ज़रूरत नहीं है, वो इजमालन सब बयान कर दिया गया। लेकिन जैसे इस हदीस में भी ना मिन कल्ब ही या मिन नफ्स ही के अल्फाज नहीं हैं, सिर्फ ये है कि जिसने ला इलाहा इल्लल्लाह कहा, तो दूसरी हदीस में है कि दिल से कहा, अपने जी से कहा। तो इसी तरह जो है ना अगली मज़ीद हदीसों में भी आ जाता है कि वो सारी ज़िंदगी कायम रहा इस पर। ये पहलू भी है, ये नहीं कि एक दफ़ा कह दिया फिर ज़िंदगी में कभी ख्याल भी नहीं आया। तो वो ज़ाहिर है कि कहने वाले की ये मुराद नहीं है। कहने वाले की मुराद क्या थी वहाँ पर, तो बिल्कुल वादे थी, वो तो अमलन वादे थी, एक माहौल के अंदर कह रहे थे और लोग कलमा पढ़ते थे, यानी वो यानी कि उनके यहाँ ला इलाहा इल्लल्लाह के लफ्ज का इकरार किया जाता था। तो उसके बाद उनकी ज़िंदगी बदल जाती थी, आमाल बदल जाते थे, उनके ताल्लुकात बदल जाते थे, रवैये बदल जाते थे, कानून बदल जाता था जिस पर वो चल रहे होते थे।
अच्छा, जैसे कि आप फरमा रहे हैं कि नेक आमाल की बात की, चलें नेक आमाल कर लिए, लेकिन जो पहली शर्त है ना वो बड़ी अहम है कि आपने ज़रूर कलमा यानी कि अल्लाह इस्लाम को आप कबूल करें, उसका ऐलान करें, ये क्यों ज़रूरी है?
ये असल में खुदा पर जो ईमान लाना ना, इसकी हकीकत क्या है? ये आपका सवाल दरअसल इस बात से मुतल्लिक है। ये खुदा पर ईमान लाने की हकीकत असल में ये है कि ये सारी कायनात, इसके अंदर जितनी भी वो हकीकतें जो आँखों से देखी जा रही हैं या जो वजदानी तौर पर हम जिनसे वाकिफ़ हैं या इसके अलावा भी, उस सारों की जड़ बुनियाद खुदा की ज़ात है, खुदा से शुरू हुई है। यानी कि मंबा खैर आप कह लें खुदा है, और अगर इस दुनिया का खालिक का लफ्ज बोल दें तो खुदा है। ये सारा कुछ मामला उधर से शुरू हुआ है। उसने इंसान बनाया, उसने उसको आजमाइश में डाला, उसने उसके लिए ज़िंदगी का एक रास्ता तय किया। तो अब अगर एक आदमी उसका इनकार करता है तो इसका मतलब है कि वो जड़ और बुनियाद का इनकार कर रहा है। तो इसलिए उस पर ईमान ले आता है और सच्चे दिल से ला रहा है, तो वह पूरी बात हो गई। ये बात मुकम्मल हो गई कि जब उसने कहा मैं खुदा को खुदा मानता हूँ। जैसे ना, ये नहीं हो सकता, ये तो आम एक बात है कि मैं जी एक बंदे को हम कहें जी मैं आपको वालिद मैं मानता हूँ, मेरे वालिद हैं अब मैं मानता हूँ, तो उसके बाद कहे जी मैं आपका कहा मैं नहीं मानूंगा, ये नहीं हो सकता।
ये इसको उल्टाया भी जा सकता है कि वो अपने वालिद को वालिद नहीं मानता, तो वालिद जो सहूलतें देता है वो फिर उसको क्यों दे?
उनका हकदार नहीं बनेगा, ये बात भी है। और फिर बेशक ना माने वो उसका कहा या उसकी फरमाबरदारी इख्तियार ना करे, उसके साथ किसी उसने सलूक उस पर कोई नहीं है, जो कहते हैं मेरा बाप ही नहीं है। तो असल में बात यह है कि खुदा को का इनकार के बाद वो चीज़ें जो कि खुदा के आकाम हैं, खुदा की शरीयत है, वो लाजिम नहीं रहती अगर इनकार कर दें, इकरार करें तो लाजिम हो जाती। ये सारी चीज़ें इस तरह शुरू होती हैं।
अच्छा, इस हदीस से जो बज़ाहिर जिस पर आपने बड़ी अच्छी गुफ्तगू भी फरमाई, मुझे एक वाक़या याद आ रहा है। मैं अपनी जॉब के दौरान नुमाए वक्त में था तो एक बड़े मशहूर सहाफ़ी आए, आकर उन्होंने फरमाया कि जी मैं आ रहा था रास्ते में और एक कूड़े का ट्रक मेरे आगे आगे था, मैं उसके पीछे पीछे था, वो सारे शहर में कूड़ा जो है ना वो फैला रहा है, मेरे ऊपर पड़ रहा है। और मुझे उसी वक्त जुमे का दिन था, उस दिन मुझे याद है, तो वो कह रहे उसी दिन मैंने मौलाना साहब की आवाज़ मेरे जहन में आई, करीब से गुजरा कि जी वही हदीस फरमा रहे थे। तो उन्होंने आके बड़ा तासुब से बात कही कि काश हमारे मेंबर और हमारी मसाजिद में हमारे जो वाइजीन हैं वो ये भी बताते कि कलमे के साथ साथ ये जो गलाजत तुम फैला रहे हो इसको मनफी तौर पर नहीं, एक तो आपने नेक अमाल की बात की ना, तो उनका स्ट्रेस ये था कि हम जो मनफी तौर पर जो काम करते हैं जो इस कलमे के बरक्स हैं तो उस पर भी जोर देना चाहिए।
बात है, असल में ना उन्होंने दो चीज़ों को जोड़ा कि शायद जब वो कोई भी मौलवी साहब ये बात कर रहे हैं तो उनकी मुराद ये नहीं है कि कोई शख्स अच्छा काम करता है या बुरा करता है। ये जो हमारे संजीदा उलमा हैं उनके यहाँ ये बात इस तरह नहीं है। अवाम में ये गलतफहमी फैली हुई है कि बुरे अमल हैं तो मुसलमान तो जन्नत में तो चला ही जाएगा, नबी की उम्मत है। तो ये गलतफहमियाँ तो बनी इसराइल में भी थी और जगह पर थी, इनको खुदा ने बिल्कुल यकसर रद्द किया है कि इस तरह की कोई हकीकत नहीं कि आप फलां कबीले से ताल्लुक़ रखते हैं, फलां उम्मत से ताल्लुक़ रखते हैं तो आपकी बख्शिश हो जाएगी। वो बख्शिश तो कुछ असूलों पर ही होनी है। तो ये उन असूलों के वाले से कुरान ने भी जैसे बयान किया है, ऐसा नहीं हो सकता कि इंसान कहे कि या अल्लाह मैं तेरे साथ अच्छा हूँ, तेरी इबादत करता हूँ, तेरे अहकाम को मानता हूँ, लेकिन मैं तेरी मखलूक के साथ अच्छा होना ज़रूरी नहीं जानता। तो वो जो ट्रक कूड़े का था या जो बदबू फैला रहा था उसको लापरवाही करना, फैलाने देना उसको, ये वो जुल्म है जो वो मखलूक पर कर रहा है, खुदा की मखलूक पर कर रहा है। ये वो जुल्म अपने ऊपर पसंद नहीं करेगा कभी भी कि वो पीछे मोटरसाइकिल पर आ रहा हो और कूड़े का ट्रक आगे जा रहा हो। तो ये जब ऐसा नहीं करेगा तो इसका मतलब क्या होगा कि उसे पता है कि ये बात बहुत गलत है, ये ज़्यादती और ज़ुल्म वाली बात है। चूँकि हमें ये कलमा और दीन खुदा से जोड़ता है और खुदा से जोड़ कर फिर उसकी मखलूक से जोड़ता है, यानी मज़हब का ये है बुनियादी पॉइंट कि जैसे मेरा भाई क्यों है, वो मेरे वालिद का बेटा है इस वजह से। यूँ नहीं कि नहीं नहीं वालिद पता नहीं फौत हो गया ये हैं कि नहीं है, पता नहीं कौन वालिद है, बस ये मेरा भाई है, ये कोई रिलेशन नहीं है। वो बाप के बेटा होने की वजह से, इसी तरह खुदा का बंदा होने की वजह से उसके हकूक़, वो जो हकूक लिबाज जिसको कहा गया ना, वो इसी वजह से कहा गया है कि वो खुदा का बंदा है। अब खुदा के बंदे का लिहाज नहीं करेंगे तो क्या खुदा खुश होगा? नहीं, नाराज़ होगा। और वो अपने बंदों के हकूक दिलवाएगा उन ज़ालिमों से जो उसके हकूक पामाल करेंगे।
अच्छा रफ़ी साहब, आपने ये तो फरमा दिया अल्लाह ताला की बंदगी, अल्लाह के अहकाम के ऊपर अमल करना, लेकिन एक आदमी वो वहाँ तक तो ठीक है, अल्लाह की बात आती है तो वो कहता है बहुत मैं मेरा सर झुक गया, लेकिन हुकूमत की बात आती है وہ چاہے کسی بھی معاشرے میں ہے, پاکستان میں ہے, پاکستان سے باہر ہے, تو حکومت کیا ہے ملک ہے, یہ کوئی اللہ تھوڑی ہے. وہ اس کی بات کو اگر اگنور کرتا ہے, دوسرے لفظوں میں قانون کے تقاضوں کو پورا نہیں کرتا, تو کیا وہ جو آپ کہتے ہیں کہ اصل ایمان کا تقاضا صرف کلمہ پڑھنا نہیں ہے, اس کے تقاضے بھی پورے کرنے, تو یہ چیز اس میں آتی؟
ضرور آتی ہے, کیونکہ قرآن مجید میں کہا گیا ہے کہ اپنے عہد معاہدوں کو پورا کرو, تم سے عہدوں کے بارے میں پوچھا جائے گا, وعدوں کے بارے میں پوچھا جائے گا. جب ہم ایک حکومت کے زیر سایہ رہ رہے ہوتے ہیں تو جو قانون اس کی طرف سے, یعنی جن قوانین کا نفاذ ہوتا ہے, ہم کمیٹڈ ہوتے ہیں ان قوانین کی پابندی کرنے کی. ہم ان سے گریز کریں گے تو یہ گویا کہ ہم اس کے تحت رہ رہے ہیں اور اس ذمہ داری کو قبول نہیں کر رہے جو ہم پر ذمہ داری بنتی ہے.
صحیح.
ایک معاہدے کے تحت ہے, جب ہم ٹیکس دیتے ہیں تو ہمارا ایک معاہدہ ہے کہ جس کی وجہ سے اس حکومت کو ہم سپورٹ کرتے ہیں تاکہ وہ چل سکے. ٹھیک ہے, وہ کچھ قانون بناتی ہے تو اس لیے کہ وہ قانون کیوں بناتی ہے, اپنی ذات کے لیے نہیں, عوام کے لیے بناتی ہے کہ ان کو, جیسے کوئی بھی ٹریفک کے قوانین آپ دیکھ لیں تاکہ لوگوں کو ٹریفک میں مسائل نہ پیش آئیں, اور کوئی قانون بناتی ہے کہ بھائی ایک ترتیب سے آپ کو اگر بجلی لگوانی ہے, آپ نے واپڈا کے محکمے میں آپ گئے ہیں تو ایک ترتیب سے آپ کے لیے وہ آپ کا کام ہوگا, تو آپ ایسا نہ کریں کہ آپ اپنی باری پہلے لینا چاہیں, جب نمبر آپ کا آئے گا تو لے. ہم پابند ہیں کہ اس باری پر ہی ٹکیں. ہمارے ہاں جو اس طرح کے مسائل انسان نوٹ کرتا ہے نا, اس کی وجہ یہ ہے کہ قومی سطح پر ایک ہماری تربیت بہت حد تک ہونے والی ہے. کچھ چیزیں ہیں جو فطری طور پر ہی ٹھیک ہونی چاہیے, یعنی وہ ہماری انسانیت ہی کا تقاضا تھا کہ وہ ہم سیکھ جاتے, لیکن نہیں سیکھی.
ناظرین, ہماری آج کی گفتگو کا وقت ختم ہوتا ہے. اس سے ملتا جلتا ایک اور موضوع ہے جس کو ہم اگلی اپنی اس گفتگو کے پروگرام میں زیر بحث لائیں گے. اس وقت آپ مجھے اور جناب رفیع صاحب کو اجازت دیں. اللہ حافظ.